بسم الله الرحمن الرحيم يا أيها النبي لم تحرم ما أحل الله لك تبتغي مرضات أزواجك والله غفور رحيم. دو روایت ذکر کی تھی, ایک حضرت ماریہ قبطیہ رضی اللہ تعالی عنہا کے بارے میں, دوسری ام المؤمنین حضرت ام سلمہ رضی اللہ تعالی عنہا کے متعلق, ایک تیسری روایت ہے اور اسی روایت کو زیادہ صحیح اور راجح کہا گیا ہے اس آیتوں کی تفسیر کے سلسلے کے اندر. یہ واقعہ بخاری وغیرہ کے اندر بھی تفسیر کے ساتھ موجود ہے. یہ واقعے کے اعتبار سے حضرت زینب رضی اللہ تعالی عنہا کا یہ واقعہ ہے. حدیث میں آتا ہے ام المومنین حضرت عائشہ رضی اللہ تعالی عنہا فرماتی ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کا معمول تھا کہ روزانہ عصر کی نماز کے بعد کھڑے کھڑے چند منٹ کے لیے تمام ازواج مطہرات کے گھر پر تشریف لے جاتے تھے. رات کا قیام تو باری کے اعتبار سے ہوتا اور عصر کے بعد خبر پوچھنے کے لیے ہر بیوی کے یہاں تھوڑی تھوڑی دیر کے لیے تشریف لے جاتے. ایک دن حضرت زینب رضی اللہ تعالی عنہا کے پاس معمول سے زیادہ ٹھہرے. اندازہ ہوا کہ وہاں آپ صلی اللہ علیہ وسلم نے شہد نوش فرمایا, شہد پیا وہاں پر. حضرت عائشہ فرماتی ہے کہ مجھے رشک آیا اس بات کے اندر کہ آپ صلی اللہ علیہ وسلم ان کے گھر کے اوپر تشریف لے گئے, آپ نے شہد پیا. تو میں نے حضرت حفصہ رضی اللہ تعالی عنہا سے مشورہ کیا کہ ہم میں سے جس کے پاس بھی نبی کریم صلی اللہ علیہ وسلم تشریف لائے تو وہ یوں کہے گئے حضور کو کہ حضور آپ کے منہ میں سے مغافیر کی بو آ رہی ہے, آپ نے مغافیر نوش فرمایا ہے, ایسا لگتا ہے. مغافیر ایک خاص قسم کا گوند ہوتا تھا جس کے اندر کچھ بدبو بھی ہوتی تھی. ایسا ہی ہوا, آپ صلی اللہ علیہ وسلم جس بیوی کے گھر بھی تشریف لے جاتے یہی بات سننے کو ملتی. آپ صلی اللہ علیہ وسلم فرماتے کہ میں نے مغافر نہیں دیا ہے, میں نے تو شہد پیا ہے. تو عورتیں بیویاں جواب میں کہتی کہ ایسا ہو سکتا ہے کہ شہد کی مکھی مغافر کے درخت پر بیٹھی ہو اور اس کا رس اس نے چوسا ہو جس کی وجہ سے شہد میں مغافر کی بدبو آنے لگی. آپ صلی اللہ علیہ وسلم تو عام طور پر بدبودار چیزوں سے بہت پرہیز فرماتے تھے. لہسن پیاز اس طرح کا بدبودار پودا آپ کبھی استعمال نہیں فرماتے تھے. اگر کسی کھانے کے اندر وہ گرا ہوا ہو تو بھی آپ وہ کھانا استعمال نہیں فرماتے تھے. اور یہاں مغافر کی بدبو والی بات ہر بیوی کہہ رہی ہے, اس لیے آپ صلی اللہ علیہ وسلم کو وضاحت کرنی پڑی کہ میں نے مغافر نہیں کیا, میں نے تو شہد کیا ہوا ہے. تو عورتیں اوپر سے جواب میں یہ کہتی کہ ہو سکتا ہے کہ شہد کی مکھی مغافر سے بیٹھی ہو اور اس کا رس چوس کر کے جو ہے وہ آئی ہو, لہذا شہد میں مغافر کی بدبو آ گئی ہو. آپ صلی اللہ علیہ وسلم نے جب سب جگہ سے یہ بات سنی تو آپ نے قسم کھا لی کہ آئندہ میں وہاں پر شہد نہیں پیوں گا. اب ظاہر بات ہے کہ اس میں سب بیویوں کی تو خوشی ہوگی کہ کسی کے گھر جا کر کے حضور کوئی خاص چیز نہ پئیں, کیونکہ ان کے گھر کوئی خاص چیز پینا اور دوسروں کے یہاں نہ پینا ایک کی طرف زیادہ محبت کی ظاہری ایک علامت ہے, इसीलिए सब बीवियों को तो खुशी होगी ये बात सुन के कि अब हुजूर हजरत जैनब के घर शहद नहीं पियेंगे, लेकिन उसमें हजरत जैनब को नागवार होगा और उनके दिल को तकलीफ पहुँचेगी। इसीलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी बीवी को ताकीद से कह दिया कि दूसरी किसी को मत बतलाना कि मैंने कसम खा ली है कि मैं जैनब के यहाँ शहद नहीं पीऊंगा। ये बात किसको कही तो ज्यादा रिवायत यही है कि हजरत हफ्सा रजी अल्लाह ताला अन्हा से आप सल्लल्लाहु अलैहि वसल्लम ने ये बात इरशाद फरमाई, लेकिन हजरत हफ्सा रजी अल्लाह ताला अन्हा ने वो बात दूसरी बीवियों को बतला दी, खुसूसन हजरत आयशा, हजरत सौदा, हजरत सफिया, इन सब में आपस में इसकी वजह से सलाह मशवरे करना शुरू कर दिया। अब आप सल्लल्लाहु अलैहि वसल्लम ने ये जो कसम खा ली कि आइंदा मैं जैनब के यहाँ शहद नहीं पीऊंगा, तो हुजूर ने इस चीज को अकीदतन हराम नहीं समझा था कि मैं शहद के बारे में हराम होने का अकीदा रखता हूँ, और न तो उसको शरई तौर पर हुजूर ने हराम करार दे दिया था। बस इतनी बात थी कि शहद को अपनी जात पर इस्तेमाल करना ममनू करार दे दिया सिर्फ अपनी जात के वास्ते, लेकिन चूंकि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की हैसियत आम आदमियों की तरह नहीं थी बल्कि आप तो अल्लाह के रसूल थे, और आपका किसी चीज को अपने ऊपर हराम कर लेना इससे ये खतरा पैदा हो सकता है कि उम्मत भी उस चीज को हराम कर ले, और कम से कम इतना तो होगा कि उम्मत उस चीज को मकरूह समझने लगे, या उम्मत के अफराद ये ख्याल करे कि अल्लाह की हलाल की हुई चीजों को अपने ऊपर हराम कर लेने में कोई मुदाइका नहीं है। अल्लाह ने जो चीजें हलाल की हो जब जी में आवे तो उन चीजों को अपने ऊपर हराम कर लेने का ये सब इम्कानात थे। इसलिए अल्लाह ताला ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के इस फैल पर मुश्फिकाना गिरफ्त फरमाई और आपको इस तहरीम से बाज रहने का हुक्म दिया कि आप इस तहरीम से अब रुक जाएं। इसके ऊपर ये आयत करीमा नाजिल हुई, या अय्युहन नबी लिम तुहर्रिमु मा हल्लल्लाहु लक, ए नबी जो चीजें अल्लाह ने आपके लिए हलाल की है उसको आप क्यों हम हराम कर लेते हो। ये रिवायत इस आयत की तफसीर राजेह है। अब देखिए यहाँ गौर करने का मकाम है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने जो हुरमत की कसम खाई, चाहे पहले वाकये के एतबार से हजरत मारिया के साथ सोहबत की कसम खाई हो, दूसरे वाकये के एतबार से हजरत उम्मे सलमा के यहाँ सुफेद शहद की कसम खाई हो, तीसरे वाकये के एतबार से हजरत जैनब के यहाँ शहद की कसम खाई हो, बहर सूरत इन तमाम का नतीजा क्या है कि दूसरी बीवियों को राजी करने के लिए एक चीज को हराम करने की कसम खाई। इसके मुफस्सिरीन ने एक नुक्ता निकाला है कि किसी दूसरे की इतनी ज्यादा रियायत नहीं करनी चाहिए कि इसकी वजह से खुद का नुकसान हो जाए। बाज मरतबा आदमी किसी की बेजा रियायत करने लग जाता है और उसमें खुद का नुकसान भी हो जाता है और उससे उस दूसरे के अखलाक भी बिगड़ते के हैं, मैं तो ऐसा हूँ कि मेरे लिए तो उस्ताद जो है ना ऐसा करते हैं, तो उसके अखलाक भी खराब होते हैं और वो खुल के फट जाता है। इसीलिए जो है किसी की इतनी रियायत न करे कि उसकी वजह से खुद अपना नुकसान होने पावे। तब तगी मरदात अज़वाजिक, आप अपनी बीवियों की खुशनूदी चाहते थे कि वो खुश रहे, बस और कोई मकसद नहीं था। एक चौथी रिवायत से ये साबित होता है कि शहद पीने का वाकिया हजरत हफ्सा रजी अल्लाह ताला अन्हा के मकान का था। तो मुतअद्दद वाकियात भी हो सकते हैं, इम्कान है इसका भी। वल्लाहु गफूरुर रहीम, और ये जो आपने अपने ऊपर एक हलाल चीज को हराम ठहरा लिया اللہ تعالیٰ جو ہے بڑے بخشنے والے بڑے رحم کرنے والے ہیں۔ اب یہاں تین بنیادی مسئلے سمجھنے چاہیے جو بہت اہم ہیں۔ پہلا مسئلہ یہ ہے حلال کو حرام ٹھہرانے کے واسطے اپنے اوپر بہت سی چیزیں اس دنیا میں اللہ نے ہمارے لیے حلال کی ہے، لیکن کوئی آدمی اس چیز کو اپنے اوپر حرام کرنے کی قسم کھا لے رہے تو اس کا کیا شرعی حکم ہے، کیا مسئلہ ہے؟ نمبر ایک، اگر کوئی شخص کسی قطعی حلال چیز کو عقیدے کے اعتبار سے اپنے اوپر حرام قرار دے رہے تو یہ کفر ہے اور گناہ عظیم ہے۔ قطعاً جو چیزیں حلال ہے، مثلا مچھلی، احل لکم صید البحر وطعام، قطعاً حلال چیز، اگر کوئی آدمی اس کو اپنے اوپر حرام کر لے اور اس کے حرام ہونے کا عقیدہ بھی رکھے کہ نہیں میں تو اس کو حرام سمجھتا ہوں، تو یہ کفر ہے اور گناہ عظیم ہے۔ نمبر دو، اگر کوئی آدمی کسی قطعی حلال چیز کو عقیدے کے اعتبار سے تو حرام نہ سمجھے، مگر بلا کسی ضرورت، بلا کسی مصلحت قسم کھا کر کے اس کے استعمال کو اپنے اوپر حرام قرار دے دے رہے تو یہ گناہ ہے، اور اس قسم کو کفارہ دینا، اس قسم کو توڑنا اور کفارہ ادا کرنا واجب ہے۔ اس قسم کو توڑ دینا اور اس کا کفارہ دینا اس کے ذمے واجب ہے۔ مثلا کوئی آدمی نے جو ہے گوشت کھانا چھوڑ دیا اور اوپر سے وہ یوں سمجھتا ہے کہ نہیں 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 میں تو گوشت نہیں کھاؤں گا آج سے، بھائی کیوں؟ بس کیوں مت پوچھو، مجھے نہیں کھانا ہے۔ کوئی مصلحت؟ کوئی مصلحت نہیں، کوئی مجبوری؟ کوئی مجبوری نہیں، بس نہیں کھانا ہے۔ اس طریقے سے وہ قسم کھا لے کہ آئندہ میں کبھی گوشت نہیں کھاؤں گا، کوئی ضرورت نہیں، کوئی مصلحت نہیں، بلا ضرورت بلا مصلحت اس کو نہ کھانے کی اور اپنے اوپر حرام کرنے کی کہ آئندہ آپ سے میرے اوپر گوشت حرام ہے، قسم کھا لے گئے تو اس قسم کو توڑنا بھی ضروری اور اس قسم کے کفارہ دینا بھی ضروری۔ نمبر تین، اگر کوئی آدمی کسی حلال چیز کو عقیدے میں حرام نہ سمجھے لیکن عملاً اس کو چھوڑنے کا پکا عزم کر لے، اب یہ عزم جو اس نے کیا ہے، یہ عزم اس کو ثواب سمجھ کے کیا ہے تو یہ بدعت ہے۔ اسی کو اس کو یہ بھی بدعت کہی جاتی ہے کہ میں اس چیز کو اب ہمیشہ کے لیے چھوڑ دوں گا اور اس کے چھوڑنے کے اندر مجھے بہت بڑا ثواب ملے گا، تو یہ بدعت اور رہبانیت ہے جو شرعاً گناہ ہے اور مضمون ہے۔ اور اگر اس چیز کو ہمیشہ چھوڑنے کا عزم کر لے رہے کسی جسمانی یا روحانی بیماری کی وجہ سے تو بلا کراہت جائز ہے۔ جیسے کہ کسی آدمی کو شوگر کی بیماری ہو اور وہ عزم کر لے شکر نہیں کھاؤں گا تو اس میں کوئی حرج نہیں، کیونکہ اس نے علاج کے طور پر اس کو اپنے اوپر جو ہے اس سے پرہیز کا عزم مصمم کر لیا ہے۔ تو علاج اور معالجے کے طور پر کوئی آدمی کسی حلال چیز کو چھوڑ بیٹھے عزم کر کے تو اس میں کوئی گناہ نہیں ہے، یہ شکل شرعاً جائز ہے۔ البتہ ایک چوتھی بات بھی ہے درمیان کے اندر، وہ ہے کہ اگر کسی حلال کو اپنے اوپر کوئی آدمی حرام کرے کسی ضرورت اور مصلحت کی وجہ سے قسم کھا کر کے، کسی حلال چیز کو کسی مصلحت اور ضرورت سے اپنے اوپر قسم کھا کر کے حرام کر لے رہے تو یہ چیز جائز تو ہے مگر خلاف اولا ہے، ایسا نہ کرنا چاہیے۔ کیا ضرورت قسم کھا کر کے حرام ٹھہرانے کی، تو عزم کر لو کہ نہیں کھائیں گے نہیں استعمال کریں گے، تو یہ چیز بھی مناسب نہیں ہے۔ قد فرض اللہ لکم تحلت ایمانکم، اللہ تعالیٰ نے تمہارے لیے مشروع کر دیا ہے، اللہ نے تمہاری قسموں سے نکلنے کا طریقہ تمہارے لیے مقرر کر دیا ہے، قسموں سے حلال ہونے کا، قسموں سے نکلنے کا اللہ نے طریقہ تمہارے لیے مقرر کر دیا ہے۔ اور وہ کیا طریقہ؟ قسم کی خلاف ورزی کرو، کفارہ دو اور وہ چیز کو استعمال کرنا چالو کر دو۔ چنانچہ اس واقعے کے اندر بھی نبی کریم صلی اللہ علیہ وسلم نے ایک باندی آزاد کر دی، اور جو ہے بعض روایت میں غلام کا بھی تذکرہ ملتا ہے کہ آپ صلی اللہ علیہ وسلم نے ایک غلام آزاد کیا اور غلام کو آزاد کر کے پھر شہد کا نوش فرمانا شروع کر دیا، یا غلام باندی کو آزاد کر کے حضرت ماریہ سے صحبت حضور نے شروع فرما دی۔ تو یہ طریقہ ہے۔ اور بعض حضرات کہتے کہ نہیں، آپ صلی اللہ علیہ وسلم نے کوئی کفارہ نہیں دیا اس لیے کہ آپ صلی اللہ علیہ وسلم بخشے بخشائے، آپ کو کسی طرح کا کفارہ ادا کرنے کی کوئی ضرورت نہیں ہے۔ واللہ مولاکم، اللہ تعالیٰ تمہارے مدد کرنے والے ہیں، وہو العلیم الحکیم، وہی اللہ تعالیٰ بڑے جاننے والے بڑے حکمت والے ہیں۔ وَإِذْ أَصَرَّ النَّبِيُّ إِلَى بَعْضِ أَزْوَاجِهِ حَدِيثًا، اور جب نبی نے اپنی کسی بیوی سے راز کے طور پر ایک بات کہی تھی، وہی حضرت افسا کو کہا تھا نے کہ میں نے ماریہ کے بارے میں قسم کھا لی ہے لیکن کوئی کو مت کہیو۔ اسی طریقے سے جو ہے اس حضرت زینب والے واقعے کے اعتبار سے حضرت عائشہ سے حضور نے فرما دیا، حضرت افسا کو فرما دیا کہ بھائی دیکھو میں آئندہ آپ شہد نہیں پیوں گا لیکن کسی کو مت کہیو، یہ جو حضور نے خانگی میں ان کو کہا تھا۔ تو ایک بات نبی کریم صلی اللہ علیہ وسلم نے تنہائی کے اندر کہہ دی اپنی بیوی میں سے بعض بیوی کو، اور وہ حضرت حفصہ سے حضور نے کہی تھی، لیکن حضرت حفصہ نے کیا کیا؟ فوراً دوسری بیوی کو بتلا دیا۔ فلما نبأت بی، لیکن اس بیوی نے حضرت حفصہ رضی اللہ تعالیٰ عنہ نے حضرت عائشہ کو وہ بات فوراً بتلا دی، یہ سمجھ کر کے اس میں کیا ہے، اس میں کون سی جو ہے بات ایسی ہے کہ نہیں بتا رہے، کہہ دو۔ حالانکہ جب مجلس میں یا کسی کو انفرادی طور پر آپ کوئی بات کہو اور تاکید کر دو کہ کوئی کو مت کہنا، تو یہ بات اب امانت ہو جاتی ہے، اس کو دوسروں کے سامنے بتلانے کی اجازت نہیں ہے۔ تو ان کو مسئلہ معلوم نہیں ہوگا، اب تک کوئی شرعی حکم اس سلسلے میں واضح آیا نہیں ہوگا، اس لیے انہوں نے یہ سمجھا کہ بتانے میں کیا حرج، اس لیے حضرت عائشہ نے وہ بات حضرت عائشہ کو بتلا دی۔ وَأَظْهَرَهُ اللَّهُ عَلَيْهِ، اور اللہ تعالیٰ نے وہ بات نبی کے اوپر ظاہر فرما دی، اللہ نے حضور صلی اللہ علیہ وسلم کو بتلا دیا کہ حفصہ نے وہ رات کی بات دوسروں کو بتلا دی ہے۔ عَرَّفَ بَعْضَهُ وَأَعْرَضَ عَنْ بَعْضٍ، بعض باتیں بتلائی اور بعض باتیں تلا گئے، مکمل بات نہیں بتلائی، بعض باتیں بیان کی اور بعض باتیں بتانے سے چلا گئے۔ چنانچہ وہ جو بات نبی کریم صلی اللہ علیہ وسلم نے فرمائی تھی کون سی؟ کہ میں نے حضرت ماریہ کو اپنے اوپر حرام کر لیا، یا آئندہ حضرت زینب کیا شہد پینے کو حرام کر دیا، اور دوسری بات چلا گئی۔ دوسری بات کون سی چلا گئی؟ حضور نے ساتھ میں یہ بھی فرمایا تھا ان کا دل خوش کرنے کے لیے کہ عائشہ اور حفصہ تم دونوں کے والد میرے انتقال کے بعد خلیفہ بنیں گے اور امیر المومنین بنیں گے، یہ بات بھی نبی کریم صلی اللہ علیہ وسلم نے بیان فرمائی تھی۔ فلما نبأها به، پھر جب انہوں نے اس بیوی کو وہ بات جتلائی، فلما نبأها به قالت من انبأك هذا، تو جب نبی کریم صلی اللہ علیہ وسلم نے وہ بات اس بیوی کو بتلائی جتلائی، تو فوراً وہ بیوی کہنے لگی قالت من انبأك هذا، حضور یہ بات آپ کو کس نے بتا دی کہ میں نے آپ کی بات پھیلا دی اور دوسروں کو پہنچا دی؟ قال نبأني العليم الحكيم، علیم الخبیر، قال نبانی العلیم الخبیر, تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ مجھے تو بڑے جاننے اور خبر رکھنے والے اللہ نے یہ بات بتلا دی. اب ان کا قصور ہو گیا. کن کا؟ حضرت حفصہ اور عائشہ سے ایک معمولی لغزش ہو گئی کہ ایک خانگی بات تھی وہ انہوں نے لوگوں کے سامنے ظاہر کر دی. اس پر فرمایا جا رہا ہے ان تتوبا اللہ فقد صغت قلوبکما, اگر یہ دونوں کے دونوں توبہ کر لو. کون دونوں کے دونوں؟ حضرت عائشہ اور حضرت حفصہ اللہ تعالیٰ کی بارگاہ کے اندر. تو بات یہ تھی کہ ان تم دونوں کے دل حق سے خلاف حق کی طرف ذرا سے مائل ہو گئے تھے. تم دونوں کے دل حق سے خلاف حق کی طرف ذرا سے مائل ہو گئے تھے. یعنی ترجمہ کرو, تم دونوں کے دل مناسب بات کو چھوڑ کر کے نامناسب بات کی طرف مائل ہو گئے تھے. مناسب بات کیا تھی؟ حضور نے راز کی بات بتائی وہ اپنے تک رکھنے کی. نامناسب بات کیا؟ دوسروں کو بتلا دی. اسی لیے ایک نامناسب بات ہو گئی. یہ ہیں ان حضرات کی طرف سے ایک معمولی سی چپ. بعض حضرات نے اس کا بہت اچھا ترجمہ کیا ہے, ان تتوبا اللہ فقط صغت قلوبکما کا, تمہارے دل توبہ کی طرف مائل تو ہو ہی گئے تھے. تم دونوں کے دل, پکی بات یہ ہے کہ توبہ کی طرف مائل تو ہو ہی گئے تھے. نتیجہ کیا جزا؟ تب تو تم دونوں کو توبہ کر لینی ہی چاہیے تھی. یعنی ان دونوں سے جو ایک نامناسب بات ہو گئی حضرت حفصہ اور حضرت عائشہ سے, تو اس نامناسب بات کے بارے میں توبہ کرنے کی طرف ان کے دل مائل تو ہو ہی چکے تھے کہ ہم دونوں توبہ کر لے گئے. تو اب دیر مت کرو, جلدی جلدی تم دونوں اللہ کی بارگاہ کے اندر توبہ کر کے معاملہ بالکل صاف ستھرا کر ڈالو. یہ ان دونوں کو یہاں آیت کے اندر نصیحت کی گئی. اب یہ جو ہے فلما نبأت به, اس پر ایک بات یہ سمجھو کہ خلاصہ اس کا یہ ہوا کہ نبی کریم صلی اللہ علیہ وسلم نے اپنی ایک بیوی کو راز کی بات کہی حضرت حفصہ کو, اور ان سے راز کا افشا ہو گیا, اور اللہ تعالیٰ نے حضور کو بتلا دیا کہ حفصہ کی طرف سے راز کا افشا ہو گیا ہے. آپ صلی اللہ علیہ وسلم نے حضرت حفصہ کو شکایت کی, اور شکایت کرتے وقت پر پوری بات نہیں کھولی بلکہ کچھ بات کھولی اور کچھ بات ٹال گئے. اور کچھ بات جو کہی اور کچھ بات ٹال گئے. عرف بعضه وعرض عن بعض, کچھ بات حضور نے بتلائی اور کچھ بات حضور نے نہیں بتلائی اور کچھ بات ٹال گئے. ایسا کیوں کیا؟ اس لیے کہ پوری بات کھول دیتے تو حضرت حفصہ رضی اللہ تعالی عنہ کو زیادہ شرمندگی ہوتی, زیادہ خجالت ہوتی. اس لیے یہ حضور کے اخلاق اور آپ کی عادت شریفہ حسن سلوک ہے کہ آپ نے پوری بات نہیں کھولی بلکہ بعض بات کھولی, بعض بات آپ نے راز میں رکھی. جیسے ایک طالب علم کی متعدد شکایتیں جمع ہو جائے تو سب کے سامنے ایک دو شکایت ہی اس کی ذکر کی جائے, سوتا رہتا ہے اور گھومتا رہتا ہے, سبق میں دھیان نہیں دیتا, ایک دو بات, باقی تمام بات نہ بتائی جائے کہ بیٹھے بیٹھے اس کو انگلی بھی کرتا ہے, تاکہ اس کو زیادہ شرمندگی نہ ہو کہ مجھے ایسا کہتے ہیں کہ میں دوسروں کو انگلیاں کرتا رہتا ہوں. تو بعض باتیں ان کی کھولی جائے اور بعض بات نہ کھولی جائے تاکہ اس کو زیادہ خجالت اور شرمندگی نہ ہو. بعض روایتوں سے پتہ چلتا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے حضرت حفصہ کو طلاق دینے کا ارادہ فرمایا تھا, کیونکہ آپ اس نے انہوں نے راز کا افشا کر دیا, اس وجہ سے حضور کی طبیعت پر بہت اثر ہوا. اللہ تعالیٰ نے حضرت جبرائیل امین کو بھیجا जाफर का कि हुजूर आप इनको तलाक न दें, और तलाक न देने के बारे में यूँ कहा कि ये बकसरत नमाज पढ़ने वाली यानी नवाफिल और बकसरत रोजे रखने वाली है, इसलिए आप इसको तलाक न दें और जन्नत में इनका नाम आपकी बीवियों में लिखा गया है, इसलिए आप इसको अपने निकाह में बाकी रखे, वो तौबा करेगी आप माफ कर देंगे। ये आप सल्लल्लाहु अलैहि वसल्लम को जिब्रील ने आकर के बतलाया। बाद रिवायत में ये है कि तलाक दे भी दी थी, इस एतबार से वो पीछे जो आयत गुजरी सूरह तलाक के शुरू के अंदर के इसके सारे नज़ूल में आता है कि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अफ्सा रज़ी अल्लाह ताला अन्हा को तलाक दे दी थी, तो फिर उसकी ताइद हो जाएगी यहाँ से कि आप सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अफ्सा को वाकईतन तलाक दे दी थी। लेकिन जाहिर बात है कि हुजूर थोड़ी तलाक के मुगल्लज़ा वगैरह देंगे, एक तलाक रज़ी भी होगी। हजरत जिब्राइल तशरीफ लाए और उन्होंने कहा तो उनके कहने के ऊपर हुजूर ने रुजू फरमा लिया और रजात कर ली उनके साथ। فَلَمَّا نَبَّأَهَا بِهِ قَالَتْ مَنْ أَنْبَأَكَ هَذَا قَالَ نَبَّأَنِيَ الْعَلِيمُ الْحَكِيمُ الْخَبِيرُ إِنْ تَتُوبَا إِلَى اللَّهِ فَقَدْ صَغَتْ قُلُوبُكُمَا। अब यहाँ देखो एक बात देखने की है, कुलूब जमा और कुमा जमीर तस्मिया, देखा कुलूब जमा और कुमा जमीर तस्मिया। तो हजरात मुफस्सिरीन फरमाते हैं कि दो तस्मियों का इज्तिमा फकीर होने की वजह से, एक तो कुमा भी तस्मिया हो और कलबानी को भी तस्मिया लाया जाए तो दो तस्मिया फकीर हो जाते, इसीलिए एक को जमा और दूसरे को तस्मिया इस्तेमाल किया गया। और यहाँ शिद्दत इस्तिसाल की वजह से एक कलीमे के मिसल दोनों हो गए हैं। व इन तज़ाहरा अलैह, और अगर नबी के मुकाबले में इन बीवियों ने एक दूसरे की मदद की, वही तज़ाहरा अलैह यानी तोबा न करे माफी न मांगे, ये हो ही नहीं सकता था, ये इतनी पाक साफ औरतें थी कि फौरन तोबा कर ले। लेकिन ये तो इनके साथ बिल फर्ज बयान किया जा रहा है कि अगर इन दोनों ने तोबा नहीं की और आपस में एक दूसरे की मदद की नबी के खिलाफ, कि इन्होंने आपस में इत्तेहाद कर लिया कि नहीं हम तोबा नहीं करेंगे भले रास्ता इच्छा हो गया, ये हो ही नहीं सकता। लेकिन बिल फर्ज इन्नल्लाह मौला, तो सुनो अल्लाह ताला अपने नबी के मदद करने वाले हैं, ये तमाम बीवियां अगर इत्तेफाक कर लेगी तो अल्लाह अपने नबी की मदद करेंगे। और कौन मदद करेंगे, वह जिब्रील, हजरत जिब्रील अमीन भी मदद करेंगे अपने नबी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की, और सालिहुल मुमिनीन और तमाम नेक ईमान वाले भी मदद करेंगे। बहुत से मुफस्सिरीन ने सालिहुल मुमिनीन से हजरत अबू बकर और हजरत उमर को मुराद लिया है। ये इनकी बहुत बड़ी फजीलत कि भले हमारी बेटियां हैं लेकिन उनसे एक राज की इच्छा का नामुनासिब काम हो गया तो उसमें हम इनकी जो है तंबीह करेंगे और हम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ रहेंगे। जाहिर बात है कि अज़वाज मुतहरात कभी ये काम कर सकती नहीं, और फौरन इन्होंने जो है तौबा कर ली, माफी मांगी और आप सल्लल्लाहु अलैहि वसल्लम के साथ हुस्न सुलूक वाली जिंदगी गुजारी। अब यहाँ एक बात ये देखिए कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मदद करने के लिए तो अल्लाह ताला अकेले काफी है, लेकिन साथ में जिब्राइल वसालिहुल मोमिनीन, और आगे क्या आ रहा है, वल मलाइकतु बादा ज़ालिका ज़हीर, कि अल्लाह मदद करे, जिब्राइल मदद करे, ईमान वाले सब नेक लोग मदद करे, उसके बाद सब फरिश्ते भी अल्लाह के नबी की मदद करने आएंगे। तो इतनी सारी मदद की क्या जो है जरूरत पेश आई, हालांकि यह दो चार बीवियों का मसला था तो, और वो भी जो है बिल फर्ज मसला था, तो उस पर हजरत मुफस्सिरीन ने ये नतीजा निकाला कि अल्लाह ताला मदद के लिए काफी है, लेकिन जिब्राइल और खुलफाए राशिदीन खुसूसन शुहैल नबी अल्लाह ताला नुमा और नेक ईमान वालों का मदद में अल्लाह ने अपने साथ तस्करा फरमा करके इनकी हिम्मत अफजाई फरमाई, इनकी हौसला अफजाई फरमाई, और जो है इनके मकाम और उनके अजमत को बयान फरमाया कि ये सब अल्लाह ताला के साथ के लोगों के अंदर अल्लाह ताला के साथ है। और एक दूसरा नुस्खा क्या निकलता है मालूम, जो खास गौर करने के काबिल है वो ये कि मियां बीवी के दरमियान के झगड़े इब्तिदान मामूली मालूम होते हैं, लेकिन माज मरतबा बढ़ते बढ़ते आगे इतने बड़े हो जाते हैं कि बड़ी खतरनाक शक्ल इख्तियार कर जाते हैं। वही तो यहाँ कहा गया वही इंतजार आले, एक तरफ ये चंद बीवियाँ मुत्तहिद हो जाती है और तो नबी को मदद की जरूरत पड़ती तो कौन मदद में आते, अल्लाह जिब्राइल और सालिहुल मुमिनीन और सब मलाइका। क्या मतलब कि मामूली बात बाज मरतबा बहुत बड़ी हो जाती है, इसलिए मियाँ बीवी के दरमियान होने वाले झगड़ों को इब्तदाई मरहले ही के अंदर ही निमटा दिए जाए। अगर इब्तदाई मरहले के अंदर न निमटाए गए तो शुदा 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 वो बड़े होते, फिर दो फर्द का झगड़ा नहीं रहता, दो खानदान का होता है, दो कौमों के झगड़े तक वो शक्ल इख्तियार कर जाता है और बाज मरतबा उसकी वजह से पचासों अफराद की जाने जाती है, इतना डेंजर वो वाकिया हो जाता है। ये भी इससे नतीजा निकलता है आसा रब्बुहु, ये आसा है लेकिन यकीन के माने के अंदर है, शाही कलाम है, आसा रब्बुहु इन तल्लकन أن يبدله أزواجا خيرا منكن مسلمات مؤمنات قانتات تائبات عابدات سائحات طيبات وأبكارا। हुजूर सल्लल्लाहु अलैहि वसल्लम को उस जमाने में कुछ उलझन और रंजिश तो हुई कि भाई ये राज क्यों इच्छा हो गया, घर की बात बाहर क्यों गई, अज़वाज मुतहरात के ये काम इसलिए वजूद में आया ताकि कयामत तक आने वाली उम्मत की औरतों को सबक मिल जाए कि मियां बीवी के दरमियान की बातें बाहर करने की नहीं हुआ करके, अपने बाप को जाके भी घर बताने की नहीं होती और अपने मेके भी जाकर के सबके सामने रिकॉर्ड बजाने की नहीं होती, मेरे शोहर तो ऐसे ने वैसे ने कैसे ने कैसे ये सब लवारे करने की नहीं हुआ करती। इसके अंदर तंबीह की गई उम्मत की तमाम औरतों के वास्ते। बहरहाल हुजूर को रंजिश थी, तो ही तो बात रिवायत के मुताबिक हजरत अब्सा से तलाक वाला वाकिया तक पेश आया तो हजरत उमर तशरीफ लाए और हुजूर की रंजिश देख करके इन्होंने एक दरख्वास्त की और हजरत उमर कहते हैं कि मुझे यकीन होता है मेरी दरख्वास्त से अक्सर अल्लाह ताला उस पर ताईद फरमाते हैं। का मैंने आके हुजूर से कहा कि हुजूर औरतों के मामले में आपको क्या दुश्वारी है, अगर इनसे चलती नहीं है बात, मिटती नहीं है, इनको तलाक दे दो, अल्लाह ताला उसके बदले में आपको दूसरी बीवियाँ आता फरमाएंगे, दूसरी औरतों से आप निकाह कर लो, आपके लिए क्या कमी है निकाह के मामले में। ये हजरत उमर ने हुजूर को ये बात अर्ज की, उस पर ये आयत नाजिल हुई अल्लाह ताला की तरफ से ताईद के तौर पर, आशा यानी ये बात होगी अगर अल्लाह अगर हुजूर चाहे तो, आशा रब्बुहु इन तल्लकुन्ना कि अगर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी बीवियों को तुम सबको तलाक दे दी तो अल्लाह ताला क्या कोई इस बात में देर नहीं लगेगी, रब को इस बात में देर नहीं लगेगी कि इनके बदले में दूसरी बीवियां दे दे रहे, खैरम मिनहुन्न जो तुमसे भी अच्छियां होंगी, मुस्लिमातिन मुकम्मल फरमा बरदार इस्लाम का इकरार करने वाली, मोमिना दिल से ईमान वाली मुखलिस ईमान के अंदर, कानितात पूरे पूरी इताअत करने वाली, ताइबात तोबा करने वाली, आबिदात खूब इबादत करने वाली, साइहात उसका एक माना रोजेदार या एक हिजरत करने वाली। ये दो माने क्यों, इसलिए कि साइहात का लफ्ज सियाहत से माखूज है, सियाहत के माने सफर, और मुफस्सिरीन कहते हैं जो आदमी सफर में रहता है उसको खाने के फांफे पड़ते हैं, तो वक्त पर खाना मिले न मिले, दूसरों का मोहताज, कोई दावत करावे, खास करके कदीम जमाने में याई के जेब भरा हो तो होटल में जावे, वहाँ अपनी मर्जी का मिले न मिले, तो मुसाफिर का मामला खाने पीने के मामले में रोजगार की तरह है, मिला तो खाओ नहीं तो भूखे रहो, इसलिए साइहात का एक तर्जुमा साइमात से किया गया है और सियाहत से मुश्तक है, और उस जमाने में सबसे बड़ी सियाहत किया मक्का से मदीना हिजरत करके आ जाओ, इसलिए मुहाजिरात का भी तर्जुमा किया गया, सही ये बात हुआ बकारा, आप सही बात पसंद फरमाएं और बाकीरा पसंद फरमाएं, जो भी आप पसंद फरमाएं, अल्लाह ताला आपको सब बीवियां अता फरमाएंगे। बहरहाल सब साफ सफाई हो गई, तौबा किल्ला हो गई, मामला रफा दफा हो गया। अब उम्मत में किसी को इन उम्महातुल मोमिनीन के ऊपर जबान दराजी तान व तशनी की हरगिज गुंजाइश नहीं है। ये घरेलू मामलात है, इस दीवाजी जिंदगी की बातें हैं, इसमें इस तरह चलता रहता है। ये कोई जो है ऐसी बात नहीं कि जिसकी वजह से कोई तान तशनी ऐप का कोई मौजू हो। अल्लाह की इबादत, इताअत, अहकाम शरिया की तकमील, हराम और मुनकरात से इज्तिनाब में ये उम्मातुल मोमिनीन किसी तरह कम नहीं थी, जर्रा बराबर उनमें कोई कमी नहीं थी। बस एक मामले के अंदर ये हो गया कि इन्होंने समझा कि ये बात बता देने के अंदर कौन सी बुरी बात है, इसीलिए उन्होंने वो राज की बात दूसरे को बतला दी। और ऐसा घरेलू जिंदगी में सब चलता रहता है। संसार कहते हैं इसको, संसार, संसार है, चलता रहता है ये सब। तो या अय्युहल्लज़ीना आमनू क़ू अन्फुसकुम व अहलीकुम नारा وقودها الناس والحجارة عليها ملائكة غلاظ شداد لا يعصون الله ما أمرهم ويفعلون ما يؤمرون। हे ईमान वालों, तुम अपने आप को और अपने घर वालों को जहन्नम की आग से बचाओ। खुद को और घर वालों को जहन्नम की आग से कैसे बचाओगे? अल्लाह की इताअत को अंजाम देने से। नंबर दो, बच्चों को इस्लामी तालीमात दो। नंबर तीन, दीनी तरबियत करो। अपनी औलाद को फराइज और हलाल हराम के अहकाम सिखलाना फर्ज है, और उन अहकाम शरिया फराइज और वाजिबात पर अमल कराने की भी वालिदैन कोशिश करे, वालिद कोशिश करे। ईमान वालों, तुम अपने आप को और अपने घर वालों को जहन्नम की आग से बचाओ। और इसकी बेहतरीन शक्ल क्या है? मकतब में भेजने का पाबंदी के साथ, ताकि वहाँ जाकर फराइज सीखे, वाजिबात सीखे और हराम से बचना सीखे, कुरान सीखे, सुन्नत सीखे, और वालिदैन भी घर के अंदर बाकी जरूरी चीजें सिखाएं और वो अमल करता है कि नहीं करता है उस पर ध्यान दे रहे, निगरानी करे। यही शायद का मतलब निकलता है। वकूदुहा नास, कि जहन्नम की आग का ईंधन लोग होंगे, यानी कुफारों के जरिए से आग बढ़ेगी। देखो दुनिया की आग का क्या हाल है कि इंसान को डालो तो इंसान जल तो जाता है, लेकिन वो आग भी कमजोर हो जाती है, क्योंकि इंसान के बदन में खून है, बुरुदत है, दूसरे बहुत सारे सयाल मादे है जिसके असर से आग कमजोर पड़ती है। जहन्नम की आग का मामला ऐसा है कि इंसानों को डालने से और बढ़ेगी। वल हिजारा, तो हिजारा पत्थर दुनिया में आग में जलते नहीं, काले हो जाएंगे, टूट जाएंगे, लेकिन जलेंगे नहीं। जबकि जहन्नम की आग के अंदर तो पत्थर भी जलेंगे और उससे भड़केगी वो आग। इसीलिए बाज़ ने हिजारा से मुराद लिया है क्या? बुतों को, तो बुतों को भी जहन्नम की आग के अंदर डाल करके जहन्नम को भड़काया जाएगा। अलैहा मलाइका, जहन्नम की निगरानी के लिए फरिश्ते मुकर्रर है 19, और वो तमाम फरिश्तों के मातहत बड़ी बड़ी फौज है मलाइका की। 19 तो अकाबिरे मलाइका, और हर हर के नीचे लाखों की तादाद के अंदर अलैहा मलाइका, जहन्नम की निगरानी के लिए फरिश्ते। हिलाव, वो सख्त दिल और सख्त मिजाज है, सख्त आदत वाले हैं, भाई जहाँ जैसा काम वहाँ वैसा स्टाफ। आदमी स्टाफ और आदमी कैसे रखता है? जैसा काम, अब तुम जल्लाद ऐसा रखोगे जो शफीक हो, नरम दिल हो, तो हुदूद कैसे जारी होंगे? हुदूद जारी करने के लिए तो जल्लाद ऐसा ही होना चाहिए जो बूम बराड़े करके मारा मारी करके सीधा कर दे उसको, मुजरिम को, ऐसा जल्लाद होना चाहिए। तो यहाँ पर मलाइका जो रखे जाएंगे वो गिलाफ, सख्त मिजाज, सख्त दिल। हदीस में आता है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कसम है उस जात की जिसके कब्जे के अंदर मेरी जान है, جہنم سے ہزار سال پہلے اللہ نے جہنم کے فرشتوں کو پیدا فرمایا، پھر ان کی طاقت اللہ نے بڑھائی، اتنی بڑھائی اتنی بڑھائی کہ جن لوگوں پر ان ملائکہ کو اللہ تعالیٰ مسلط کریں گے وہ ان کو پیشانی کے بال پکڑ کے اور قدموں سے پکڑ کر کے چلائیں گے، ایسے بڑے شدات سخت پکڑ والے ملائکہ اس جہنم پر مقرر ہے۔ ان ملائکہ کی دو خوبی جو ہر ایک جو ہے کام کرنے والے کے اندر ہونی چاہیے، چاہے رضا کارانہ کام کرے چاہے تنخواہ لے کر کسی کی ماتحتی میں کام کرے، لا یعصون اللہ ما امرہم، جو حکم دیا جاوے اس کے اندر نافرمانی نہ کرے، اللہ کی طرف سے جو حکم آیا اس کی نافرمانی نہیں کرنے گی، میں نہیں کرتا ایسا نہیں کرنے گا، ویفعلون ما یؤمرون، اور جو کام کرنے کے لیے کہا جائے ملائکہ وہ کام کرتے ہیں، تو ملائکہ اللہ کے حکم کی نافرمانی نہیں کرتے اور جو کام کرنے کے لیے ان کو کہا جاتا ہے وہ کام وہ فوراً کر ہی ڈالتے ہیں۔ یہ عادت ہر انسان میں ہونی چاہیے، جو کہا گیا نہ نہیں کہنے کا اور جو کہا گیا وہ کر ڈالنے کا، تو کام کاج آسانی کے ساتھ چلتے رہے۔ یا ایھا الذین کفروا لا تعتذروا اليوم، یہ جہنم میں داخل کرتے وقت کافروں کو کہا جائے گا، اے کافرو تم آج کے دن عذر معذرت بانے مت کرو جہنم کے اندر جو ہے، کیونکہ کوئی فائدہ نہیں اس کا، آج تم عذر کرو گے کوئی فائدہ نہیں، معذرت کرو گے معافی نہیں، کوئی فائدہ نہیں۔ انما تجزون ما کنتم تعملون، تم دنیا میں جو عمل کرتے تھے اسی کی سزا تم کو دی جا رہی ہے۔ یا ایھا الذین آمنوا توبوا الی اللہ توبۃ نصوحا، نصوحا توبہ کس کو کہا جاتا ہے؟ نمبر ایک، آدمی گناہ سے نکل جائے اور آئندہ گناہ کی طرف نہ لوٹنے کا پکا ارادہ کر لے گئے، گناہ چھوڑ دے گئے اور آئندہ گناہ کی طرف نہ لوٹنے کا پکا ارادہ کر لے گئے۔ نمبر دو، ایسی سچی پکی توبہ کرے کہ اس کے اندر ریا اور نفاق نہ ہو، یعنی خلاص سے توبہ کرے، اس میں ریاکاری اور نفاق اور دکھلاوا نہ ہو۔ اب تو بعض لوگ روتے بھی ہیں دکھانے کے واسطے، بولو کہ مولانا دعا میں بہت روتے ہیں، تو دکھاوے کے لیے روتے ہیں لوگ عجیب، بعض لوگ تو بیان میں بھی روتے ہیں دکھلانے کے واسطے، ارے ڈھونگ گنگا، اور ان کے ساتھ ان کے آٹھ دس چیلے چمچے ہوتے وہ بھی روتے، پھر پورا مجمع روتے ہیں، مجمع کہتا ہے واہ واہ کیا مولانا بیان، اور رونے والوں کو لے کے ساتھ لے کے چل جائیں، ایسا ایسا زمانہ اب تو آ گیا، ڈھونگ ڈھانگ اتنے آگے بڑھ گئے۔ اس لیے تو گئے نصوحا کا ایک مطلب مفسرین نے بیان فرمایا کہ اخلاص کے ساتھ توبہ کرے جس میں ریا اور نفاق کا کوئی دخل نہ ہوئے۔ نمبر تین، تیسرا مطلب یہ ہے کہ انسان اللہ تعالی کی بارگاہ میں توبہ کرتے ہوئے دل میں ندامت اور پچھتاوا رکھتا ہو اور عزم مصمم ہو آئندہ نہ کرنے کا۔ اور بعض حضرات یہ فرماتے ہیں کہ معصیت کو چھوڑنا یہ بھی شرط اول ہے، آدمی معصیت کو چھوڑ دے رہے یہ بھی توبہ نصوحہ میں شرط ہے۔ حضرت علی رضی اللہ تعالی عنہ نے ایک مرتبہ دیکھا کہ ایک بدو آدمی آیا اور جلدی جلدی اس نے توبہ کی، جیسے اپنے کرتے نہیں توبہ توبہ توبہ، تو کوئی بدو بشارہ آیا اس نے جلدی جلدی توبہ کی، تو حضرت علی رضی اللہ تعالی عنہ نے فرمایا توبۃ الکذابین، یہ جھوٹوں کی توبہ ہے۔ تو اس بدو نے پوچھا کہ حضرت آپ بتائیے صحیح توبہ کیسی ہوتی ہے، تو حضرت علی رضی اللہ تعالیٰ عنہ نے فرمایا چھ چیزیں ہوگی تو صحیح توبہ اور نصوح توبہ ہوگی۔ نمبر ایک، آج تک جو کچھ تم نے کیا اس کے اوپر ندامت ہونی چاہیے، اب تو ندامت تو ہے نا وہ عنقا جیسی ہو گئی، اب تو گناہ کر کے لوگ اس کو فخر سے بیان کرتے ہیں، میں نے یہ دھاڑ ماری نے ایسا کر ڈالا، تو پہلی چیز جو ہے گناہ کے اوپر ندامت۔ نمبر دو، جن فرائض سے غفلت ہوئی ان کو ادا کرے، بالغ ہونے کے بعد نماز قضا ہو گئی پورا کرو اس کو، रोजे टूट गए पूरा करो उसको, कब से मालदार हो गए थे ज़कातें नहीं दी वो अदा करो, कब से मालदार हो गए थे हज में ताखीर हो गई उसको अदा करो। तो फराइज़ शरईया वाजिबात शरईया जो कोताही हुई उसको अदा करो। नंबर तीन, जिसका हक मारा हो उसको वापस करो, किसी की पूरी बगैर पूछे हुए खा गए थे, किसी के पैसे खा गए थे, होटल में खा के बिल नहीं दिया था, वो सब हक मारा हुआ वापस करो। नंबर चार, तकलीफ जो पहुंचाई उसके ऊपर माफी मांगो, एक दूसरे को तकलीफ पहुंचाते ही रहते बैठ करके, तो जो तकलीफ पहुंचाई उसके ऊपर माफी मांगना ये भी शर्त। नंबर पाँच, आइंदा के लिए अज़्म करे कि गुनाह का इरादा नहीं करूंगा। और नंबर छह, अपने नफ्स को अल्लाह की इताअत में भुला दे, नफ्स को अल्लाह की इताअत में भुला दे। ये छह चीजें हजरत अली रजी अल्लाह ताला ने बयान फरमाई। बाद हजरात ने तौबा नसू के ऊपर एक बहुत प्यारा नुस्खा लिखा है, वो यूँ कहते हैं कि अपने नफ्स को माफियत का जिस तरह हमने आदि बना रखा है, इस तरह उसको इताअत और इबादत का आदि बना दो। आज तक जिस तरह नफ्स को माफियत का आदि बना रखा है, इस तरह अपने नफ्स को इताअत और इबादत का आदि बना दो। बाद हज़रात ने इसके ऊपर एक नुक्ता और लिखा कि आज तक तुमने अपने नफ्स को माफियतों की हलावत का मजा चखाया, माफी की हलावतों का मजा चखाया, तो अब उसको इताअत की तलखी और करवाट का मजा भी तो चखाओ। ये तो बे नसू, इसलिए कि इताअत और फरमाबरदारी के अंदर तो करवाट है। आज तक माफियत की हलावत नफ्स को बहुत चखाई, तो अब इताअत और फरमाबरदारी की तलखियों का मजा भी तो अपने नफ्स को चखाओ। ये तौबा नसू है। और बाद हज़रात ने तौबा नसू के अंदर एक शर्त और लगाई है, बिला ताखीर तौबा करने की, यानी गुनाह हुए जल्दी बेचैन, जैसे कि सहाबियात के वाकियात मिश्कात शरीफ में आपने पढ़े होंगे कि जिनसे किसी से जिना का सुदूर हो गया, कोई और गलती हो गई, कैसी तबीयत के अंदर बेचैनी उनकी कि जल्दी जल्दी आ रहे, हालांकि हुजूर भेज रहे कि जाओ अभी हमल है बच्चा पैदा होने के बाद आना, बच्चा पैदा हो गया आई तो कहने अभी जाओ पहले दूध पिलाओ, बच्चा दूध छोड़े तब आना, रोटी खाता हो जाए तब आना। तो ये है बेचैनी माफियत के ऊपर कि ताखीर नहीं बल्कि बिला ताखीर गुना होते ही धड़ाधड़ तड़ाचड़ तौबा और इस्तिगफार का एहतमाम किया जाए। ये भी तौबतुन नसूह के अंदर आता है, या अय्युहल्लज़ीना आमनू तूबू इलल्लाहि तौबतन नसूहा, हे ईमान वालो तुम अल्लाह ताला की बारगाह के अंदर मुखलिसाना सच्ची तौबा करो। फिर आदमी कहता है कि मैं तो है ना वो हमारे बेटी ने बहू के यहाँ जाता हूँ, बेटा बेटी के यहाँ, तो बहू हमारी है ना मानती थी तो टीवी चालू जो रखती है हमेशा, ऐसी लाके हम पछताए, तो मैं क्या कर सकती हूँ, बस टीवी चलता रहता है, मैं इस प्रकार की तस्वीर पढ़ती रहती हूँ बैठ करके। तो बहुत जोरदार सुबह है ना, आप वहाँ देखते भी हो ना इस्तीफार भी करते, घर में इसी रूम में उसे रूम में जाके बैठते क्या होता है, और ये होता है तो बाहर उठे पे चले जाओ ताकि बहू को ये हो कि सास कितनी नाराज है, देखो बाहर चली गई, घर में किसी दूसरे रूम में चली गई, वहाँ बैठे ने इस्तीफार की तस्वीर पड़े, उसका क्या मतलब है, ये तो ढोंग हुआ एक तरीके का। तूबू इलल्लाह तौबतन नसूहा, जज्जत के टेम्पल मिलते हैं दुनिया में बाहर निकले जाओ, तूबू इलल्लाह तौबतन नसूहा असा रब्बुकुम, उम्मीद है कि तुम्हारा रब अन युकफ्फिर अन्कुम सय्यिआतिकुम, तुम्हारे गुनाहों को माफ कर देगा, यानी जरूर अल्लाह ताला तुम्हारे गुनाह को माफ कर देंगे। वयुदखिलकुम जन्नात, और अल्लाह ताला तुमको बागीचे में दाखिल करेंगे। रूमी अल्लामा रूमी ने मसनवी में तौबा नसू पर एक वाकिया बहुत लंबा चौड़ा जिक्र किया है, तो मारिफ मसनवी उसका जो मुख्तसर खुलासा छपा है हकीम मोहम्मद अख्तर साहब दामत बरकातहुम का, उसमें भी उन्होंने वाकिया लिया है मसनवी से, वो तो पढ़ लेना, वो नसू की तौबा का वाकिया। तौबा करदम हकीकत बा खुदा न सिकनम ताजा शवद अस्तन जुदा, अल्लामा रूमी की मसनवी के अंदर है, जोरदार किस्सा है। और हमारे बयानों में भी कहीं होगा सुन लेना, कफ़िरानकुम सैयातिकुम वयदखिलकुम जन्नातिन तजरी मिन तहतिहा अलनहार, और अल्लाह ताला तुमको बागीचे में दाखिल करेंगे जिसके नीचे से नहरें बहती होगी। यौम ला युख़ज़िल्लाहु नबी, जिस दिन अल्लाह ताला नबी को रुस्वा नहीं करेंगे यानी कयामत के दिन। वल्लज़ीना आमनू मअह, नबी के साथ अल्लाह ताला ईमान वालों को भी कयामत के दिन रुस्वा नहीं करेंगे। कितनी बड़ी बात हो गई, कितनी जबरदस्त फजीलत हो गई कि महशर में अल्लाह अपने नबी और अहले ईमान को जलील और रुस्वा नहीं करेंगे। और जलील रुस्वाई की जो भी शक्ल है, या मुफस्सिर ने सिर्फ एक चीज के साथ खास कर दिया क्या कि जहन्नम में दाखिल नहीं करेंगे, लेकिन हर तरह की रुस्वाई के लिए आम कर दे इसको। हर नौ की बात जो रुस्वाई कही जाती है, अल्लाह ईमान वालों को और नबी को उससे सलामत रखेंगे। नूर हम यस आबईन अईदीहिम, उनके ईमान और इताअत का नूर उनके आगे आगे दौड़ता होगा। वह भी ईमान ही, दाहिनी तरफ भी नूर ही नूर होगा, पीछे तो ही गुजर चुकी कि आईदी और ईमान, ईमान का क्या मतलब। नूर हम यस आबईन अईदीहिम वह भी ईमान ही, और वो मोमिनीन दुआ करेंगे, यकूलून रब्बना आतिन लना नूरना, पहले ईमान दुआ करेंगे, हमारे रब आप हमारे नूर को मुकम्मल फरमा दीजिए। मुकम्मल करने का मतलब क्या, यानी ये नूर अब हमेशा रहे, ये नूर बुझ न जावे, यहाँ तक कि इसी नूर की बरकत से हम पुल सिरात को पार करके जन्नत में पहुँच जाए, और वहाँ पर भी ये ईमान इताअत का नूर हमारे साथ सलामत रहे। और बाज ने इसका मतलब क्या लिया कि जिस वक्त मुनाफिकीन के नूर को पुल सिरात पर बुझता देखेंगे, तब ये दुआ करेंगे रब्बना अतमिम लना, कि अल्लाह जिस तरह इन मुनाफिकों का नूर बुझ गया, इस तरीके से हमारा नूर बुझ न जावे, बल्कि हमारा नूर ताम चमक दमक वाला हमेशा बाकी रहे। नूरुहुम यस आबैन अईदीहिम व बी अईमानिहिम रब्बना अतमिम लना नूराना वगफिर लना, ये हमारे रब हमको माफ कर दीजिए। इन्नका अला कुल्ली शैइन खबीर, हे अल्लाह आप हर चीज के ऊपर पूरी कुदरत रखते हैं। या अय्युहन नबी जाहिदिल कुफ्फार वल मुनाफिकीन واغلظ عليهم ومأواهم جهنم وبئس المصير, اے نبی آپ کافروں سے جہاد کیجیے۔ جہاد مختلف طریقوں سے ہوتا ہے, جہاد باللسان بھی ہوتا ہے۔ زبان سے جہاد کا کیا مطلب کہ ان کو ایمان کی دعوت دینا, منکرات اور برائیوں سے روکنا, ایمان نہ لانے پر جہنم سے ڈرانا, ईमान लाने पर जन्नत की बशारत देना, ईमान लाने पर दुनिया आखिरत की मुसीबतों से अमन की बातें बयान करना, ये सब जिहाद बिल लिसान कहा जाता है। दूसरी चीज होती है जिहाद बिल कलम, कलम के जरिए से जिहाद करना, यानी सही और अच्छी बातें लिख करके उनको पहुंचाई जाए, इसी तरीके से मुनकरात लिख के पहुंचावे के उससे बचने का एहतमाम करो, ये जिहाद बिल कलम कहा जाता है। और तीसरी चीज है जिहाद बिल सैफ, तो किसी तरीके से अगर वो माने नहीं तो फिर तलवार के जरिए से उनसे मुकाबला किया जाए। वल मुनाफिकीन, अब या मुफस्सिर ने दोनों में फर्क कर दिया कि काफिरों से जिहाद भी सैफ होता है और मुनाफिकों से लिसान से और हुज्जतबाजी के जरिए से जिहाद होता है। हुज्जतबाजी यानी इस्लाम के हक्कानियत के दलाइल। वगलुज अलैहिम, और आप उनके ऊपर सख्ती कीजिए, यानी तुम्हारे अमल के अंदर उनके बारे में सख्ती टपकनी चाहिए, तुम्हारी बात से भी उनके मामले में सख्ती जाहिर होनी चाहिए, तुम्हारे कलम से भी उनके मामले में सख्ती जाहिर होनी चाहिए। वमअवाहुम जहन्नम, और उनका ठिकाना जहन्नम है। वबिसल मसीर, और जहन्नम बहुत बुरी लौट करके जाने की जगह है।